यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। प्रतिनिधि सभाको गतिरोध अन्त्य, आगामी आर्थिक वर्षको बजेटमाथि छलफल शुरू। सीमा समस्याको समाधान कूटनीतिक संवाद र वार्ताको माध्यमबाट गरिने, परराष्ट्र मन्त्री शिशिर खनालको भनाई। सम्पत्ति छानबिन आयोगद्वारा सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्म थप। किसान सूचीकरण प्रणालीमा देशभरका करिब 25 लाख किसान आबद्ध। अमेरिकाद्वारा इरानमा हवाई आक्रमण, हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द गर्ने इरानको घोषणा। र आजदेखि विश्वकप फुटबल प्रतियोगिता शुरू हुँदै।
नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। विपक्षी दलहरूको अवरोध हटेसँगै प्रतिनिधि सभामा आर्थिक वर्ष 2083-84 राजस्व र व्ययको वार्षिक अनुमान बजेटमाथि सामान्य छलफल शुरू भएको छ। बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले वक्तव्य सहित सो सम्बन्धी छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभयो। बैठकमा सभामुख डोल प्रसाद अर्यालले राजस्व र व्ययको वार्षिक अनुमानमाथि सैद्धान्तिक छलफल मात्रै हुने र मन्त्रालयगत कार्यक्रम तथा योजनाका बारेमा विनियोजन विधेयकमाथि विस्तृत छलफल गरिने, छलफलका लागि 4 घण्टाको समय निर्धारण गरिएको जानकारी दिनुभयो। बैठकमा आर्थिक वर्ष 2083-84 राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा सत्तापक्षका सांसदहरूले देशको अर्थतन्त्रका समग्र समस्यालाई समाधान गर्ने गरी बजेट आएको बताउनुभयो। सांसदहरूले विप्रेषण, आयात र बेरोजगारी जस्ता पक्षलाई उत्पादन, रोजगारी र आर्थिक विकासतर्फ लैजाने गरी बजेटले रूपान्तरणकारी लक्ष्य लिएको औल्याउनुभयो। सांसदहरूले आगामी आर्थिक वर्षको बजेटले अर्थतन्त्रको व्यापक पुनर्संरचना मात्र नभई शासकीय सुधारको लय समातेको भन्दै निजी क्षेत्रको मनोबललाई उकास्न महत्वपूर्ण दिशा निर्देश गरेको बताउनुभयो। यस्तै प्रतिपक्षी दलका सांसदहरूले बजेटमा आम नागरिकका समय सापेक्ष समस्याहरू सम्बोधन हुन नसकेको बताउनुभयो। विद्युत खपतमा लगाइएको मूल्य अभिवृद्धि करले विद्युत खपत घट्ने र बजेटले लिएको लक्ष्य पूरा हुनेमा आशंका व्यक्त गर्दै सांसदहरूले यथार्थ परिस्थिति आकलन नगरी बजेट ल्याइएको टिप्पणी गर्नुभयो। यसै गरी बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंक तेस्रो संशोधन विधेयक 2083 प्रस्तुत गर्नुभएको छ। बैठकमा विधेयक प्रस्तुत गर्नुहुँदै अर्थमन्त्री वाग्लेले नेपालको अर्थतन्त्रको दिगो विकासमा सहयोग पुर्याउने उद्देश्यले मूल्य तथा शोधनान्तर स्थिरता कायम राखी समग्र वित्तीय क्षेत्रको स्थायित्व सुदृढ गर्न कानूनी सुधार आवश्यक भएकाले विधेयक ल्याइएको बताउनुभयो। यस्तै प्रतिनिधि सभाले राष्ट्रिय सभामा उत्पत्ति भएको चलचित्र विधेयक 2082 दफावार छलफलका लागि समितिमा पठाएको छ। सभाको हिजोको बैठकमा सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले राख्नु भएको उक्त विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको थियो। यसअघि सभामा कार्यसूचीमाथिको प्रक्रिया अघि बढ़िरहँदा श्रम संस्कृति पार्टीका सांसदहरूले प्रतिनिधि सभाको वेल घेराउ गरेर नाराबाजी गरिरहनु भएको थियो। प्रतिनिधि सभाको अर्को बैठक आज बिहान 11 बजे बस्नेछ। परराष्ट्र मन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल भारत सीमाका विषयमा दिनुभएको अभिव्यक्तिको विषयमा प्रतिनिधि सभामा स्पष्टीकरण दिँदै प्रधानमन्त्रीको अभिव्यक्ति 10 गजा अतिक्रमण र क्रस बोर्डर अकुपेशनसँग सम्बन्धित रहेको बताउनु भएको छ। सभाको हिजोको बैठकमा सभामुखसँग समय लिएर परराष्ट्र मन्त्री खनालले सीमा समस्या समाधानका लागि नेपाल इण्डिया बाउण्ड्री वर्किङ ग्रुप र अन्य संयन्त्रले म्यापिङको काम गरिरहेको बताउनुभयो। परराष्ट्र मन्त्री खनालले लिपुलेख, लिम्पियाधुरा र कालापानी लगायतका क्षेत्रहरू नेपालको अभिन्न भूभाग रहेको र यस विषयमा सरकारको आधिकारिक धारणा स्पष्ट रहेको बताउनुभयो। सीमा सम्बन्धी समस्यालाई कूटनीतिक माध्यम र ऐतिहासिक तथ्य तथा नक्साका आधारमा समाधान गर्न सरकार प्रतिबद्ध रहेको र यसका लागि भारतसँग निरन्तर संवाद भइरहेको जानकारी गराउनुभयो। प्रधानमन्त्री शाहले सुगौली सन्धिको सन्दर्भमा बेलायतको भूमिकाबारे दिनुभएको अभिव्यक्तिका बारेमा मन्त्री खनालले नेपालले कुनै तेस्रो पक्षको मध्यस्थता खोजेको नभई तत्कालीन समयका थप सन्दर्भ सामग्रीहरूका लागि मात्र तत्कालीन हस्ताक्षरकर्ताको नाम उल्लेख गरिएको प्रश्न पार्नुभयो। सीमा विवाद नेपाल र भारतको द्विपक्षीय विषय भएको र यसलाई आगामी समझदारीमै टुंग्याउनु पर्नेमा सरकार अडिग रहेको भन्दै परराष्ट्र मन्त्री खनालले समस्याको समाधान कूटनीतिक संवाद र वार्ताको माध्यमबाट गरिने बताउनुभयो।
प्रधानमन्त्रीज्यूले 2083 जेठ 17 गते संघीय संसदमा नेपालको सीमा सम्बन्धी विषयमा जवाफ दिने क्रममा राख्नु भएको भनाईको सन्दर्भ यही प्राविधिक यथार्थ र क्रस बोर्डर अकुपेशनसँग जोडिएको छ। नेपालको सीमाङ्कन सन् 1816 सुगौली सन्धिसँग प्रत्यक्ष रूपमा सम्बन्धित भएकोले मित्र राष्ट्र संयुक्त अधिराज्यको नाम उल्लेख गर्नुभएको हो। यसमा तेस्रो पक्षको मध्यस्थता हामीले खोजेका होइनौ। खाली तत्कालीन अवस्थाको थप सन्दर्भ सामग्री केही भए ती स्वाभाविक रूपमा समस्या समाधानमा सहयोगी हुन सक्ने हुनाले आवश्यक परेमा त्यसको उपयोग गर्ने विषयलाई सम्मान्य ज्यूले इंगित गर्नुभएको हो। म केही स्पष्ट पार्न चाहन्छु भने नेपाल भारत सीमा द्विपक्षीय विषय हो र नेपाल तथा भारत बीच रहेको घनिष्ठ सम्बन्धको मर्म र भावना अनुरूप ऐतिहासिक सन्धि सम्झौता तथा नक्साका आधारमा यस समस्याको समाधान कूटनीतिक संवाद र वार्ता मार्फत गर्न नेपाल प्रतिबद्ध छ।
परराष्ट्र मन्त्री खनालले दश गजा क्षेत्रको अतिक्रमण र सीमा स्तम्भहरूको व्यवस्थापनका लागि प्राविधिक टोलीहरू सक्रिय रहेको र जोइन्ट फिल्ड सर्वे टीमले विभिन्न स्थानमा काम गरिरहेको बताउनुभयो। मन्त्री खनालले सीमा क्षेत्रमा रहेका समस्याहरूलाई वैज्ञानिक ढंगले समाधान गर्न र दुई देश बीचको सम्बन्धलाई थप सुदृढ़ बनाउन सरकारले राष्ट्रिय हितलाई केन्द्रमा राखेर काम गरिरहेको पनि सदनलाई विश्वास दिलाउनुभयो। परराष्ट्र मन्त्री खनालले सदनमा आफ्नो भर्खरै सम्पन्न भारत भ्रमणका विषयमा समेत जानकारी गराउनु भएको थियो। प्रतिनिधि सभाको बैठकमा परराष्ट्र मन्त्री शिशिर खनालले सदनमा जवाफ दिइरहँदा प्रतिपक्षी दल श्रम संस्कृति पार्टीका सांसदहरूले भने उठेर विरोध कायमै राख्नु भएको थियो। बैठकमा नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ देम्बेले प्रधानमन्त्री शाहले नेपाल भारत सीमाका विषयमा दिनुभएको अभिव्यक्तिको जवाफ परराष्ट्र मन्त्री शिशिर खनालले दिने भएपछि आफूहरू सदन सुचारू गरेर अगाडि बढ़न तयार भएको बताउनुभयो। यस्तै प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापाले नेपालले कुनै पनि भारतीय भूमि नमिचेको यथार्थलाई सत्ता र प्रतिपक्षले राम्रोसँग मनन गर्नुपर्नेमा जोड़ दिनुभयो। नेपाली कम्युनिष्ट पार्टीका सांसद प्रमेश कुमार हमालले राष्ट्रियता, राष्ट्रिय स्वाभिमान र सीमा सुरक्षा जस्ता विषयमा संसद विभाजित भएर प्रस्तुत हुनु दुखद भएको बताउनुभयो। त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता ज्ञान बहादुर शाहीले सिमानाको विषय अति संवेदनशील भएकाले यसमा सत्तापक्ष र प्रतिपक्ष एक ठाउँमा उभिनुपर्ने बताउनुभयो। यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ देम्बेले प्रयोग गर्नुभएको शब्द अशिष्ट र अपमानजनक भएको भन्दै आपत्ति जनाएको थियो। प्रधानमन्त्री बालेन्द्र शाहले भारतको सबैभन्दा लामो समय प्रधानमन्त्री पदमा रहनु भएकोमा वहाँका समकक्षी नरेन्द्र मोदीलाई बधाई ज्ञापन गर्नुभएको छ। प्रधानमन्त्री शाहले हिजो साँझ सामाजिक सञ्जाल एक्स मार्फत प्रधानमन्त्री मोदीको ऐतिहासिक उपलब्धिप्रति शुभकामना व्यक्त गर्नुहुँदै सुस्वास्थ्य एवं निरन्तर प्रगतिको कामनासहित भारतीय जनताको समृद्धिको शुभकामना समेत व्यक्त गर्नुभएको छ। अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले संसदमा बजेट पेश हुनुपूर्व सूचना चुहावट भई अनियमितता भएको भन्ने प्रचारमा सत्यता नभएको बताउनु भएको छ। प्रतिनिधि सभा अर्थ समितिको हिजोको बैठकमा आर्थिक वर्ष 2083-84 राजस्व र व्ययको अनुमान बजेटका मुख्य व्यवस्थाका सम्बन्धमा जवाफ दिँदै वहाँले प्रस्तावित करका दरबारे सूचना चुहावट भएर 150 गते बीवाईडी गाड़ी भित्रिएको भनेर आफूमाथि लगाइएको आरोप निराधार भएको स्पष्ट गर्नुभयो। सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्म थप गरेको छ। सम्पत्ति विवरण बुझाउने दायराभित्र परेका पदाधिकारीले आफूहरूले सम्पत्ति सम्बन्धी विवरण संकलनका क्रममा रहेको र समय अपुग भएको जनाएपछि अन्तिम पटकका लागि विवरण बुझाउने गरी एक महिना म्याद थप गरिएको आयोगका अध्यक्ष राजेन्द्र कुमार भण्डारीले जानकारी दिनुभयो। सर्वोच्च अदालतले ट्रेड युनियन खारेज गर्ने निर्णय विरूद्ध परेको रिट निवेदनमाथिको सुनवाई नसकिएपछि हेर्दा हेर्दैमा यही जेठ 29 गते सुनवाई हुने भएको छ। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा, न्यायाधीशहरू डाक्टर नहकुल सुवेदी, विनोद शर्मा, अब्दुल अजीज मुसलमान र महेश शर्मा पौडेलको संवैधानिक इजलासमा सुनवाई शुरू भए पनि समय नभ्याएपछि हेर्दा हेर्दैमा भोलि सुनवाई हुने तय भएको हो। नेपालका अधिकांश स्थानीय तहमा बेरुजु बढ़दै गएका बेला पर्वतको महाशिला गाउँपालिकाले भने आर्थिक वर्ष 2081-82 शून्य बेरुजु कायम गर्दै वित्तीय सुशासनमा नयाँ इतिहास रचेको छ। पर्वतबाट संवाददाता राजन पौडेलको रिपोर्ट।
महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको 63 वार्षिक प्रतिवेदन अनुसार पर्वतको महाशिला गाउँपालिकाले आर्थिक वर्ष 2081-82 आय व्ययतर्फको कुल 81,84,63,000 रूपियाँको लेखा परीक्षण सम्पन्न गर्दा एक रूपियाँ पनि बेरुजु नदेखिएपछि गाउँपालिकाले वित्तीय अनुशासन र सुशासनमा उल्लेखनीय सफलता हासिल गरेको हो। शून्य बेरुजु हुने गाउँपालिकाको सफलता ठूलो प्रयासले मात्र सम्भव भएको बताउनुहुन्छ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र पाण्डे। देशभरका स्थानीय तहहरू बेरुजु नियन्त्रणको चुनौतीसँग जुधिरहेका बेला महाशिला गाउँपालिकाले कानूनको पूर्ण पालना, प्रभावकारी आन्तरिक नियन्त्रण प्रणाली तथा पारदर्शी भुक्तानी प्रक्रिया मार्फत यो सफलता हासिल गर्न सफल भएको हो। सीमित स्रोत र साधन, न्यून आर्थिक आय स्रोत भएको पालिका भए पनि आफूहरूले धेरै मेहनतका साथ शून्य बेरुजु बनाउन लागि परेको बताउनुहुन्छ गाउँपालिकाका अध्यक्ष ईश्वरी प्रसाद भूषाल।
जिल्लामा आर्थिक हिसाबले हेर्ने हो भने सबैभन्दा कम आय स्रोत भएको, राजस्व भएको हाम्रै पालिका पर्छ। आफ्नो स्रोत र साधन भित्र रहेर पूर्वाधार निर्माणका कुराहरू यसलाई संघले, प्रदेशले, स्थानीय सरकारले तिनटैको लगानीमा हामीले निरन्तर अगाडि बढ़ाइरहेका छौं।
महाशिला गाउँपालिकालाई शून्य बेरोजु कायम गराउन गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, कार्यपालिका सदस्यहरू, गाउँ सभाका सदस्यहरू तथा सम्पूर्ण कर्मचारीहरूको इमानदारीता र प्रतिबद्धताको महत्वपूर्ण भूमिका रहेको प्रतिवेदनको परिणामले नै देखाएको छ। आगामी दिनमा पनि सुशासन विकासलाई अझ प्रभावकारी ढंगले अगाडि बढाउने बताउनुहुन्छ प्रशासकीय अधिकृत देवेन्द्र पाण्डे। प्रतिवेदन अनुसार देशभरका 721 स्थानीय तहमध्ये शून्य बेरोजु कायम गर्ने पर्वतको महाशिला बाहेक स्थानीय तहको सूचीमा काभ्रे पलाञ्चोकको महाभारत गाउँपालिका र गुल्मीको धुरकोट गाउँपालिका पनि रहेका छन्। भौगोलिक विकटता र कर्मचारी अभाव जस्ता चुनौतीका बावजूद आर्थिक अनुशासनको पूर्ण पालना गर्दै प्राप्त गरिएको महाशिलाको यो सफलताले देशभरका अन्य स्थानीय तहलाई समेत वित्तीय पारदर्शिता र उत्तरदायी प्रशासनतर्फ प्रेरित गरेको छ। राजन पौडेल, रेडियो नेपाल पर्व।
सरकारले डेंगूको संक्रमण दरलाई आगामी 5 वर्षभित्र 60% घटाउने तयारी थालेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले तयार पारेको डेंगू रोकथाम तथा नियन्त्रण बहुक्षेत्रीय योजनामा आगामी 5 वर्षभित्र संघीय, प्रदेश र स्थानीय सरकारका सबै निकाय क्षेत्रलाई डेंगू नियन्त्रण र रोकथाममा सहभागी गराएर लक्ष्य प्राप्ति गरिने उल्लेख छ। डेंगूबाट हुने मृत्युदर 0.01% भन्दा कम गर्ने लक्ष्य सरकारको रहेको छ। विश्वव्यापी तापक्रम बढ़ेसँगै केही वर्ष अघिसम्म तराईमा मात्र देखिने डेंगू गत वर्ष देशका 77 जिल्लामा देखिएको थियो। यस वर्ष पनि हालसम्म 68 जिल्लामा गरी 915 जनामा डेंगू देखिएको छ। यसमा एकजनाको मृत्यु भएको छ। नेपाली कांग्रेसका महामन्त्री एवं सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलले क्रियाशील सदस्यता समयमै अध्यावधिक गर्न नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभएको छ। महामन्त्री पौडेलले विज्ञप्ति जारी गरी पार्टीको क्रियाशील सदस्यता अध्यावधिक गर्ने म्याद आज राति 12 बजे समाप्त हुन लागेको भन्दै छुटेकालाई अध्यावधिक गर्न आग्रह गर्नुभएको हो। मकैको उचित मूल्य नपाउँदा मोरङका किसानहरू मर्कामा परेका छन्। सरकारले गहुँ तथा धानको समर्थन मूल्य निर्धारण गर्दै आएको भए पनि मकैको समर्थन मूल्य निर्धारण नगर्दा किसानहरू मर्कामा परेका हुन्। विराटनगरबाट संवाददाता कुमोद अधिकारीको रिपोर्ट।
गत वर्ष स्थानीय बजारमा मकै प्रति क्विन्टल 3300 देखि 3500 रुपियाँसम्म बिक्री हुने गरेकोमा यो वर्ष व्यापारीहरूले प्रति क्विन्टल 2500 देखि 2600 रुपियाँमा खरिद गर्ने गरेको मोरङ धनपालथान गाउँपालिका 3 का किसान अनिल कुमार यादवको भनाइ छ।
3300 देखि 3500 थियो, अहिले 2600 सम्मको भाउ छ। बिघामा 7 बोरा लाग्छ डिएपी, 12 बोरा लाग्छ युरिया, जोत खर्च छ अनि डिजल छ, मोबिल छ, सबै थोक जोडेर 90,000 रुपियाँ खर्च छ। त्यो हिसाबले हामीलाई भएको छैन, जस्तो मन लाग्यो त्यस्तै भाउ।
त्यस्तै रंगेली नगरपालिका 4 का किसान मरुङ बाबु बेसराले अरू बालीको तुलनामा राम्रो आमदानी हुने भएपछि विगत 10 वर्षदेखि मकै खेती गर्दै आउनु भएको छ। मल बिउ विषादी तथा काम गर्ने मजदुर सहित ठूलो खर्च गरेर मकै खेती गर्दै आए पनि यो वर्षको मकैको भावले आफूलाई निराश बनाएको उहाँको भनाइ छ।
धेरै भावको समस्या छ, मजदुरहरूलाई काम गर्ने जेला पनि निस्किँदैन, किसानलाई खट्ने जेला पनि आफू खटे बेग्लै हो, खाद मल दुनियाँहरूको महँगो छ, खाद मल समयमा पाइँदैन।
मकैको समर्थन मूल्य निर्धारण नहुँदा व्यापारीहरूले आफू खुसी मकैको भाव तोक्ने गरेको किसानको गुनासो छ। प्रति बिघा 150 देखि 200 मनसम्म मकै उत्पादन हुन थालेपछि मोरङ जिल्लामा पछिल्लो समय मकै खेती प्रति किसानको आकर्षण बढ्न थालेको छ। धान गहुँ जस्तै सरकारले मकैको पनि समर्थन मूल्य चाँडै निर्धारण गर्नुपर्ने अर्का किसान विशाल शिवाकोटीको भनाइ छ।
यो बेलामा चाहिँ मूल्य एकदम डाउनै भएको, हावा हुनरी आयो भने एकैचोटि लगानी जति भए पनि बर्बादै हुन्छ। त्यत्रो रिस्कमा गरेर पनि कृषकले त्यो भाव सुन्दाखेरि दुःख नै लाग्छ कि।
गत वर्ष मोरङ जिल्लामा 21,100 हेक्टर क्षेत्रफलमा लगाइएको मकै खेतीबाट 1,47,700 मेट्रिक टन मकै उत्पादन भएको कृषि ज्ञान केन्द्र मोरङले जनाएको छ। यो वर्ष मोरङ जिल्लामा 21,300 हेक्टर क्षेत्रफलमा मकै खेती लगाइएको छ। कुमोद अधिकारी, रेडियो नेपाल, विराटनगर।
नारायणी अस्पतालको सूचना।
नारायणी अस्पताल परिसर बीरगंजमा यही मिति 2083 जेठ 12 गतेदेखि 1 महिनासम्म हरेक हप्ताको सोमबारदेखि शुक्रबारसम्म बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म नसर्ने रोग पहिचान अभियान तथा निशुल्क एनसीडी स्क्रीनिङ क्याम्प सञ्चालन हुँदैछ। नसर्ने रोगका शुरूआती चरणमा धेरैजसो अवस्थामा कुनै पनि लक्षण देखिँदैन। उच्च रक्तचाप, मधुमेह, मुटु रोग तथा मोटोपना जस्ता नसर्ने रोगहरू बढ़िरहेका हुन सक्छन्। समयमा नै जाँच गर्नु सबैभन्दा ठूलो सुरक्षा हो। त्यसैले नारायणी अस्पतालद्वारा आयोजित निशुल्क एनसीडी स्क्रीनिङ क्याम्पमा सहभागी बनौ। यस अवसरमा रक्तचाप, सुगर तथा तौल जाँच र स्वास्थ्य परामर्श समेत दिइन्छ।
समयमै जाँच गरौं, गम्भीर रोगबाट बचौं। नारायणी अस्पताल बीरगंज पर्सा।
अब बाँकी समाचार। हिन्दुकुश हिमालय एचकेएच क्षेत्रमा यस वर्ष औसतभन्दा कम मनसुनी वर्षा हुने पूर्वानुमान गरिएको भए पनि विपदको जोखिम भने यथावत रहने एक अध्ययनले देखाएको छ। छोटो अवधिमा हुने अत्याधिक वर्षा, बढ़दो तापक्रम र जलस्रोतमा बढ़दो दबावका कारण यो मौसम झन जोखिमपूर्ण बन्न सक्ने वैज्ञानिकहरूले चेतावनी दिएका छन्। अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसिमोडले उक्त अध्ययन सम्बन्धी हिन्दुकुश हिमालय एचकेएच मनसून आउटलुक 2026 आज प्रकाशित गरेको हो। आकस्मिक बाढ़ी पहिरो तथा अन्य जोखिमहरूको सम्भावना उच्च रहने जनाइएको छ। वर्षाका कारण ठाउँ ठाउँमा पहिरो गएपछि कर्णाली करिडोर अन्तर्गत कालीकोट सड़क खण्ड अवरूद्ध भएको छ। कालीकोट खण्डमा पर्ने नरहरिनाथ गाउँपालिका 1 लालीघाटदेखि भौते कुना सन्नी त्रिवेणी गाउँपालिका 1 रेगिल खण्ड र पचाल झरना गाउँपालिका 4 घाटपारी सड़क खण्ड अवरूद्ध भएको हो। म्याग्दीको रघुगंगा गाउँपालिका 7 चिम खोलाको फेदीवन जंगलबाट इजाजत नभएका 6 थान भरूवा बन्दुक बरामद भएको छ। अस्थायी प्रहरी पोस्ट टीम चिम खोलाबाट गएको सुरक्षाकर्मी टोलीले जंगलमा लुकाएर राखेको अवस्थामा 8 थान 1 नाले भरूवा बन्दुक बरामद गरेको हो। प्रहरी निरीक्षक सागर तिमेल सेनाले वन्यजन्तुको अवैध चोरी शिकारी र अपराध नियन्त्रणका लागि संचालित ब्राबोसेरा अभियान अन्तर्गत बन्दुक बरामद गरेर बेनी ल्याइएको जानकारी दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी सेनाको सेन्ट्रल कमाण्ड सेन्टकमले इरानका विभिन्न स्थानलाई लक्षित गर्दै हवाई आक्रमण गरेको जनाएको छ। सेन्टकमले उक्त कार्यवाहीलाई आत्मरक्षाका लागि गरिएको भन्दै इरानको निरन्तर आक्रामक गतिविधिको जवाफ भएको बताएको छ। इरानी संचार माध्यमका अनुसार बन्दर अब्बास बन्दरगाह, केसम टापु तथा दक्षिणी सिरिक र मिनाब क्षेत्रमा विस्फोटका आवाज सुनिएका छन्। तेहरानको पश्चिमी क्षेत्रमा समेत हवाई प्रतिरक्षा प्रणाली सक्रिय पारिएको जनाइएको छ। यसैबीच इरानको मेहर समाचार संस्थाले इरानी सेनाले हर्मुज जलमार्ग हुँदै हुने सबै जहाजको आवत जावत पूर्ण रूपमा बन्द गर्ने आदेश दिएको जनाएको छ। यसमा तेल बोक्ने ट्याङ्कर तथा व्यापारिक जहाज समेत समावेश छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि इरानले सम्झौताका लागि धेरै ढिलाइ गरेको आरोप लगाउँदै थप सैन्य कार्यवाहीको चेतावनी दिनुभएको थियो। उता इजरायलले लेबनानको दक्षिणी क्षेत्र तथा बेकाआ उपत्यकामा आक्रमण जारी राखेको छ। पछिल्ला आक्रमणमा थप मानवीय क्षति भएको जनाइएको छ। गत मार्च यता इजरायली बमबारीमा परि लेबनानमा मृत्यु हुनेको संख्या 3696 पुगेको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन्। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समितिले नुवाकोटको रातामाटे सब स्टेशन र नयाँ दमौली सब स्टेशन तथा 297 किलोमिटर लामो विद्युत प्रसारण लाइनको निर्माण कार्यको बुधबारदेखि औपचारिक शुरूआत गरेको छ। संयुक्त राज्य अमेरिकाबाट प्राप्त 55 करोड़ अमेरिकी डलर अनुदान र नेपाल सरकारको 19.70 करोड़ अमेरिकी डलर लगानीमा भइरहेको परियोजनाले अन्तर्राष्ट्रिय स्तरको विद्युत प्रसारण पूर्वाधार निर्माण र महत्वपूर्ण सड़क सञ्जालको स्तर उन्नति कार्यमा सहयोग गर्नेछ। संयुक्त राज्य अमेरिकाको संयुक्त लगानी रहेको एमसीसी नेपाल कम्प्याक्ट कार्यक्रमको विद्युत प्रसारण आयोजना अन्तर्गत 3 उच्च क्षमतायुक्त 400 केवी सब स्टेशन तथा 315 किलोमिटर प्रसारण लाइन निर्माण हुँदैछ। शिलान्यास गरिएको 297 किलोमिटर लामो प्रसारण लाइन सञ्जालमा लप्सीफेदी रातामाटे न्यू हेटौडा प्रसारण लाइन खण्ड, रातामाटे न्यू दमौली प्रसारण लाइन खण्ड र न्यू दमौली न्यू बुटवल प्रसारण लाइन खण्ड रहेका छन्। कार्यक्रममा नेपाल सरकारका अर्थ सचिव तथा एमसीए नेपाल संचालक समितिका अध्यक्ष डाक्टर घनश्याम उपाध्यायले ऊर्जा सुरक्षा सुनिश्चित गर्न, लगानी र औद्योगिक विस्तार प्रवर्धन गर्न र नेपालको ऊर्जा सम्भाव्यताबाट अधिकतम लाभ प्राप्त गर्न विद्युत प्रसारण पूर्वाधारलाई सुदृढ गर्नु आवश्यक भएको बताउनुभयो। कोरियन प्रविधि र नेपाली उद्यमशीलताको संयोजनमा नेपालमै विश्व स्तरीय स्किन केयर उत्पादन शुरू भएको छ। नेपाली ब्रान्ड ओआरएसले ललितपुरको इमाडोलमा 35 करोड़को लगानीमा उद्योग स्थापना गरी अन्तर्राष्ट्रिय स्तरको स्किन केयर उत्पादन बजारमा ल्याएको जनाएको छ। कम्पनीले कोरियन प्रविधि तथा उच्च गुणस्तरीय कच्चा पदार्थको प्रयोग गरी नेपालमै विश्व स्तरीय उत्पादन गरिरहेको जनाएको हो। ओआरए ब्रान्ड उत्पादन गरिरहेको एनके कस्मेटिक प्रालीका प्रमुख तथा गैर आवासीय नेपाली संघ एनआरएनएका पूर्व अध्यक्ष विनोद कुंवरले नेपाली उपभोक्तालाई अन्तर्राष्ट्रिय स्तरका गुणस्तरीय उत्पादन सुपथ मूल्यमा उपलब्ध गराउने उद्देश्यका साथ कम्पनी स्थापना गरी सञ्चालन गरेको जानकारी दिनुभयो। देशभरका किसानहरूलाई एकै प्रणालीमा आबद्ध गर्ने सरकारले अघि सारेको किसान सूचीकरण कार्यक्रम अन्तर्गत देशभरका 25 लाख किसान आबद्ध भएका छन्। किसानलाई जमिनको विवरण र खेती उत्पादनका आधारमा सूचीकरण गरिएको हो। उत्पादन वृद्धि गर्न आवश्यक सहुलियत तथा सुविधा दिने उद्देश्यले किसानलाई विद्युतीय प्रणाली मार्फत सूचीकृत गरिएको कृषि सूचना केन्द्रका अधिकृत सञ्जीव पण्डितले जानकारी दिनुभयो। किसानहरू मध्ये बाँकी 16 लाख भन्दा बढी किसानलाई सूचीकरण गर्ने कार्य हाल जारी रहेको कार्यालयले जनाएको छ। केन्द्रले यस कार्यक्रममा आफ्नो नाम दर्ता गराउन देशभरका किसानहरूलाई आह्वान समेत गरेको छ। अन्तर्राष्ट्रिय उडान कम्पनी फ्लाई दुबईले पोखरा दुबई रूटमा सीधा उडान सेवा सञ्चालन गर्ने भएको छ। आगामी सेप्टेम्बर 23 दुबई पोखरा दुबई दैनिक उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले फ्लाई दुबईलाई अनुमति दिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिनुभयो। फ्लाई दुबईको टोलीले केही दिन अघि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालन सम्बन्धी विषयमा निरीक्षण गरेको थियो।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवनाचार्य। अब खेल समाचार। विश्व फुटबलको महाकुम्भ फिफा विश्वकप आजदेखि शुरू हुँदैछ। उद्घाटन खेल मेक्सिको सिटीमा स्थानीय समय अनुसार दिउँसो 1 बजे हुनेछ। उद्घाटन खेल मेक्सिको सिटी स्थित स्टाडियो एस्टेका रंगशाला र फाइनल अमेरिकाको न्यूयोर्क स्थित मेट लाइफ रंगशालामा हुनेछ। अमेरिका, मेक्सिको र क्यानेडाले संयुक्त रूपमा आयोजना गरेको 23 संस्करणको विश्वकप आजदेखि आगामी साउन 3 गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगिताका खेल अमेरिकाका 11 शहर, मेक्सिकोका 3 शहर र क्यानेडाका 2 शहरमा हुनेछन्। अब मौसम सम्बन्धी जानकारी। आज देशभर साधारणतया बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाड़ी भागका केही स्थानहरू तथा मध्य प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशका तराई भाग, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी भागका थोरै स्थानहरू साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भागका एक दुई स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 27.5 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 18 डिग्री सेल्सियस रह्यो। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 25 देखि 27 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:02 भयो भने सूर्यास्त भरे साँझ 7:06 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रतिनिधि सभाको गतिरोध अन्त्य, आगामी आर्थिक वर्षको बजेटमाथि छलफल शुरू। सीमा समस्याको समाधान कूटनीतिक संवाद र वार्ताको माध्यमबाट गरिने परराष्ट्र मन्त्री शिशिर खनालको भनाई। सम्पत्ति छानबिन आयोगद्वारा सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्म थप। किसान सूचीकरण प्रणालीमा देशभरका करिब 25 लाख किसान आबद्ध। अमेरिकाद्वारा इरानमा हवाई आक्रमण, हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द गर्ने इरानको घोषणा। र आजदेखि विश्वकप फुटबल प्रतियोगिता शुरू हुँदै। यो सँगै बिहान 7 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।